यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संवैधानिक परिषद सम्बन्धी ऐन 2066लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता। सुखाग्रस्त मधेस प्रदेशमा खानेपानी र सिंचाईको लागि तत्काल प्रभावकारी कदम चाल्न प्रतिनिधि सभा बैठकमा सांसदहरूको माग। विपद संकटग्रस्त क्षेत्र घोषणासँगै सरकारले खानेपानी र सिंचाईका लागि द्रुत गतिमा काम अघि बढ़ाउने, संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता र थाइल्याण्ड र कम्बोडियाको विवादित सीमामा दुई देशका सैनिक बीच भिडन्त हुँदा कम्तीमा 12 जनाको मृत्यु। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066लाई संशोधन गर्न बनेको विधेयक पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ। राष्ट्रपति पौडेलले संविधानको धारा 113 उपधारा 3 बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधि सभामा आज फिर्ता पठाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। दुवै सदनबाट पारित भएको संवैधानिक परिषद सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि गत असार 31 गते राष्ट्रपति पौडेल समक्ष पठाइएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले तराई मधेसमा सुखाग्रस्त हुँदा उत्पन्न समस्या, गर्मी र वर्षायाममा लाग्ने डेंगी लगायतका रोगको नियन्त्रण, भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले गर्मी र वर्षा शुरू भएसँगै डेंगू बढ़दै गएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले संघीय सरकारले मधेस प्रदेशमा संकटग्रस्त क्षेत्र घोषणाले मात्रै समस्या समाधान नहुने भन्दै खानेपानी र सिंचाईको व्यवस्था स्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गर्नुभयो। सांसदहरूले जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिको समस्या देखिएको, तराई मधेससँगै पहाड़ी भागमा समेत खानेपानी र सिंचाईको समस्या उत्पन्न भएको भन्दै समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउन माग गर्नुभयो। नेपालमा जलवायु परिवर्तनका कारण तराई मा देखिने विषालु सर्प पहाड़ी र हिमाली क्षेत्रमा समेत फैलन थालेको र सर्पदंशका कारण धेरै मानिसले ज्यान गुमाउनु परिरहेको भन्दै सर्पदंशको सहज उपचारको व्यवस्था मिलाउन माग गर्नुभयो। सांसदहरूले अख्तियार, शिक्षा लगायतका विधेयक विषयगत समितिमा छलफलमा भइरहेको ढिलाइका सम्बन्धमा सदनको ध्यान आकर्षण गराउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आज संसद बैठक बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि उच्च स्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै गत जेठ 13 गतेदेखि सदनमा उनीहरूले विरोध गर्दै आएका छन्। बैठकले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले प्रस्तुत गर्नुभएको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले सूचना प्रविधिको प्रयोग बढ़दै जाँदा अपराधको प्रवृत्ति र क्षेत्रमा समेत परिवर्तन आएको हुनाले त्यसलाई सम्बोधन गर्ने गरी कानूनी सुधार गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले राम्रो सेवा सुविधा एवं लाभको प्रलोभन देखाएर झुक्याउने र मानव अंग बेचबिखन, श्रम शोषण तथा यौन शोषण हुने गरेकाले कानूनी सुधारका साथसाथै यसको कार्यान्वयनका लागि आवश्यक स्रोत साधनको समेत सुनिश्चित गर्न माग गर्नुभयो। यस्तै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको भूमि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक 2082लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्याजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या पहिचानका लागि गठित उपसमितिले तयार पारेको प्रतिवेदनमाथि आज छलफल भएको छ। सांसदहरूले निकुञ्ज क्षेत्रका वनबाट उत्पादित कार्बन व्यापार गर्न नमिल्ने र निकुञ्जभित्र प्राकृतिक प्रकोप भएमा त्यसको सहज व्यवस्थापन गर्न सकिने नीति लिनुपर्ने विचार व्यक्त गर्नुभयो। प्रतिवेदनमा उल्लेख निकुञ्जभित्र खनिज पदार्थको खानी फेला परेमा त्यसलाई राज्यले उद्योगका रूपमा विकास गर्न सक्ने भन्ने बुदामा सांसदहरूबीच सहमति जुट्न नसक्दा बैठकले आज प्रतिवेदन पारित गर्न नसकेको हो। समितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या पहिचानका लागि मदन कुमारी शाह गरिमाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। समितिका सभापति माया प्रसाद शर्माले पुनः एकपटक विज्ञहरूसँग छलफल गरेर प्रतिवेदन समितिले पारित गर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मध्य प्रदेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएसँगै त्यस क्षेत्रको समस्या समाधानका लागि सरकारले तीव्रता दिने बताउनु भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले 3 महिनाका लागि मध्य प्रदेशभर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएसँगै त्यस क्षेत्रमा देखिएको खानेपानी तथा सिंचाई समस्या समाधानका लागि द्रुत गतिमा काम हुने बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले रूकुम पूर्वी जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको ओडा नम्बर 5 र 6 पर्ने रूकुमकोटलाई तोक्ने निर्णय गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले तराई मधेसमा उत्पन्न खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। खानेपानी मन्त्रालयमा आज आयोजित उच्च व्यवस्थापन टीम एसएमटी बैठकमा मन्त्री यादवले तराई मधेस सहित विशेष गरी 12 र पर्सामा उत्पन्न खानेपानी समस्याको तत्काल समाधानका लागि सम्बन्धित एवं मातहत निकायका प्रमुखलाई आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको हो। मन्त्री यादवले जलवायु परिवर्तनका कारण गहिरिँदै गएको तराई मधेस क्षेत्रको खानेपानी संकटलाई ध्यानमा राख्दै समाधानका लागि दात्री निकाय अन्तर्राष्ट्रिय संघ संस्था तथा छिमेकी मुलुकसँग आवश्यक सहयोगका लागि पत्राचार गर्न समेत निर्देशन दिनुभएको छ। सरकारले 10 वर्ष अघि नै देशभरिबाटै तुइन हटाउने घोषणा गरे पनि कर्णालीका 8 जिल्लाका 55 स्थानका बासिन्दा अझै पनि तुइनबाटै नदी र खोला वारपार गर्न बाध्य भएका छन्। पाएक पर्ने स्थानमा पुल नहुँदा दैनिक उपभोग्य वस्तु ओसार पसारदेखि विद्यार्थी तथा बिरामीलाई समेत तुइनबाटै जोखिमपूर्ण रूपमा आवत जावत गर्नुपर्ने बाध्यता रहेको नागरिकको गुनासो रहेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले गत आर्थिक वर्ष 2081-82 निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत आर्थिक वर्ष 2081-82 नेपालले 2,77,03,02,00,000 रूपियाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनु भएको छ। आफू प्रधानमन्त्री हुनु अघि अघिल्लो वर्ष नेपालको कुल निर्यात 1,52,38,12,00,000 रूपियाँ मात्र रहेको उहाँले उल्लेख गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचन सम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन कठिन हुने बताउनु भएको छ। नेपाली कंग्रेस धादिङका पूर्व सभापति स्वर्गीय भरत प्रसाद उप्रेतीको 13 दिनको तिथिमा धुनीबेसी नगरपालिका 7-9 विषयमा आयोजित श्रद्धांजलि सभामा सभापति देउवाले बहुमत ल्याउने वातावरण सृजना गर्न गुटको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो। कंग्रेसका उपसभापति धनराज गुरूङले स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर बन्ने बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले नेपाललाई छिट्टै नै सड़क बालबालिका मुक्त घोषणा गर्ने गरी काम भइरहेको बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री सुडीले सड़क बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको महिला सशक्तिकरण र विभेद अन्त्यका लागि विभिन्न संघ संस्थाहरूको सहकार्यमा उल्लेखनीय प्रगति हुँदै गएको बताउनुभयो। थाइल्याण्ड र कम्बोडियाको विवादित सीमामा दुई देशका सैनिकहरू बीच भिडन्त हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। दुई देश बीच 100 वर्ष भन्दा अघिदेखि सीमा विवाद चल्दै आएको छ। मृत्यु हुनेमा अधिकांश मानिसहरू सर्वसाधारण नागरिक भएको र थाइल्याण्डका 3 प्रान्तका बासिन्दा भएको थाई सेनाले जनाएको छ। कम्बोडियाले आफ्नो तर्फ कोही हताहत भए वा नभएको बताएको छैन। थाइल्याण्डले कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ भने दुई देशको सीमा नजिकैको सुरिन प्रान्तको काप चोयङ जिल्लामा 6 वटा F-16 लडाकु जेट तैनात गरेको छ। दुवै देशले सीमावर्ती क्षेत्रबाट आफ्ना नागरिकलाई अन्यत्र जान आग्रह गरेका छन्। थाइल्याण्डले 40,000 सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिसकेको छ। यसैबीच चीनले कम्बोडिया र थाइल्याण्ड बीच भएको द्वन्दप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। असल छिमेकी भावना र मतभेदलाई उचित तरिकाले व्यवस्थापन गरे दुवै पक्षको दीर्घकालीन हित हुने चीनी विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताउनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
साउनको पहिलो साता सकिएको छ, तर कतै वर्षा नै भएको छैन भने कतै केही वर्षा भए पनि त्यो धान खेतीका लागि पर्याप्त छैन। वर्षा नहुँदा धानको भण्डारको रूपमा रहेको तराई मधेसका जिल्लाहरूमा धेरैजसो धानखेत अझै बाँझो नै रहेको छ भने रोपाई भएका धानखेत समेत सुक्दै गएको कृषकहरूले बताएका छन्। जिल्लाहरूमा उपलब्ध सिंचाई सुविधाबाट केही राहत भए पनि त्यो नै पर्याप्त नभएको र अबको केही दिन वर्षा नहुने हो भने धान उत्पादनमा ठूलो रास आउने रूपन्देहीको सिलौटियाका किसान त्रिभुवन दत्त मिश्रले बताउनुभयो। यसैबीच सरकारले खडेरीका कारण प्रभावित मधेस प्रदेशका 8 जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि तराई मधेसका अन्य जिल्लाहरूमा समेत खडेरीको समस्या रहेको भन्दै ती सबै क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहतका कार्यक्रमहरू अघि बढ़ाउन कृषकहरूले आवाज उठाइरहेको लुम्बिनी प्रदेशका प्रदेश सांसद सुधाकर पाण्डेले बताउनुभयो। नेपालगंजदेखि भारतको राजधानी दिल्लीका लागि सीधा उडानको व्यवस्था मिलाउनु पर्ने बाँकेका स्थानीय नेतृत्वले जोड़ दिएका छन्। नेपाली कांग्रेस, नेकपा, एमाले लगायतका राजनीतिक दलका स्थानीय नेतृत्वले नेपालगंजदेखि दिल्ली उडानले त्यस क्षेत्रकै अर्थतन्त्र चलायमान हुने निष्कर्ष निकाल्दै सरकारसँग उडानका लागि पहल गर्न माग गरेका छन्। नेकपा एमाले बाँकेका अध्यक्ष निरग गुरूङ र नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला लगायतले सबै दललाई विकासका सवालमा एक ठाउँमा उभिन आग्रह गर्दै आर्थिक समृद्धि सबैको मूल एजेण्डा बनाउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो। केही दिनदेखि लगातार बढ़दै आएको शेयर बजार साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार पनि बढ़ेको छ। बिहिबार नेप्से परिसूचक 3.76 अंकले बढ़ेर 2982.64 बिन्दुमा पुगेको छ। मौद्रिक नीतिपछि बढ़दै गरेको शेयर बजार, बैंकहरूले साउनका लागि ब्याजदर घटाउँदा र वैकल्पिक लगानीको सीमितता समेत हुँदा शेयरमा लगानी बढ़ेको र त्यसले बजारलाई थप उचाइमा पुर्याएको लगानीकर्ता रमिला खनालले बताउनुभयो। गुल्मीको सत्यवती गाउँपालिकाले गाईपालक किसानलाई प्रोत्साहन गर्न पहिलो बेत ब्याउने गाईका लागि प्रति गाई 10,000 रूपियाँ अनुदान दिने भएको छ। पालिकाले यही साउन 1 गतेदेखि आगामी वर्षको असार 15 गते भित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा 10,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो।
वहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबले एन्फा युसो र युथ लीगमा बिहिबार न्यूरोड टीम एनआरटी विरूद्ध 1-0 गोलको कठिन जीत दर्ता गरेको छ। जीतसँगै 8 खेलमा 15 अंक जोडेको एपीएफ चौथो स्थानमा उक्लिएको छ। पराजित एनआरटी समान खेलबाट 5 अंकका साथ 12 स्थानमा छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा प्रकाश खनालले गरेको एक मात्रै गोल एपीएफको जीतमा निर्णायक बन्यो। अर्को खेलमा मचिन्द्र फुटबल क्लबले संकटा क्लब विरूद्ध 2-1 गोलको पुनागमन जीत दर्ता गरेको छ। जीतसँगै 8 खेलमा 17 अंक जोडेको मचिन्द्र तेस्रो स्थानमा उक्लिएको छ। पराजित संकटा समान खेलबाट 18 अंकका साथ दोस्रो स्थानमा कायम छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मचिन्द्रलाई जीत दिलाउन राहुल कुमार युञ्जन र गोविन्द्र विकले गोल गरे। संकटाका लागि पेम्बा तामाङले गोल गरे। नेपालको सबैभन्दा ठूलो टी10 क्रिकेट प्रतियोगिता नेपाल स्टिम प्रिमियर लीग एनएसपीएलको लागि खेलाड़ी रजिस्ट्रेशन खुला भएको छ। डीजीआर स्पोर्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रणालीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन चाहने नेपाली खेलाड़ीको लागि रजिस्ट्रेशन खुला गरिएको हो। डीजीआरका अनुसार आगामी भदौ 8 गतेसम्मका लागि रजिस्ट्रेशन गर्न सकिनेछ। खेलाड़ी दर्ताका क्रममा ब्याटर तथा बलरले रू 1,000 र अलराउण्डरले रू 1,200 शुल्क तिर्नुपर्नेछ।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागका साधारणतया केही स्थान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागमा थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशीका तराई तथा बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्रका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। संवैधानिक परिषद सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता। सुखाग्रस्त मधेस प्रदेशमा खाने पानी र सिंचाईको लागि तत्काल प्रभावकारी कदम चाल्न प्रतिनिधि सभा बैठकमा सांसदहरूको माग। विपद संकटग्रस्त क्षेत्र घोषणासँगै सरकारले खानेपानी र सिंचाईका लागि द्रुत गतिमा काम अघि बढ़ाउने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता र थाइल्याण्ड र कम्बोडियाको विवादित सीमामा दुई देशका सैनिक बीच भिडन्त हुँदा कम्तीमा 12 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।